गुजार नै छ यो रात पिएरै भए नि, गुजार नै छ यो रात पिएरै भए नि, पीडाकै भरोसा लिएरै भए नि, गुजार नै छ यो रात पिएरै भए नि। सजाए दिलैमा दिलैयो चिथोर्यो, सजाए दिलैमा दिलैयो चिथोर्यो, चलाए अरुमाझ सिएरै भए नि, पीडाकै भरोसा लिएरै भए नि। तिमीले हजारौँ सफलता मनायो, तिमीले हजारौँ सफलता मनायो, म बाँच्दैछु साथी खिएरै भए नि, पीडाकै भरोसा लिएरै भए नि। अन्तिम शेर, तिमीले अझै नै खुसियो लिँदैछौ, तिमीले अझै नै खुसियो लिँदैछौ, अकारण पीडा नै धेरै भए नि, पीडाकै भरोसा लिएरै भए नि, गुजार्ने छ यो रात पिएरै भए नि, गुजार्ने छ यो रात पिएरै भए नि। नमस्कार नमस्कार अनि सुस्वागतम तपाईँ समस्त गजल मनप्रति। नेपाली गजल उत्थानका लागि कार्यक्रम गजल सुधाको आजको अर्को नवीन श्रृङ्खलामा पनि उपस्थित भइसकेको छौँ। प्रविधि फाँटबाट सघाइरहनु भएको छ मदन कार्की, साथै म छु तपाईँकै गजलमन कमल सरगम र कार्यक्रम उत्पादन सहयोगी राजु बोहरा हुनुहुन्छ। कार्यक्रम गजल सुधा हरेक हप्ताको शुक्रबार रातको 9-10 बजेसम्म आवाजविहीनहरूको आवाज रेडियो मिरमिरे 89.4 MHz साथै इन्टरनेट वेबसाइटमा www.radiomirmire.com.np र साथै अनलाइन रेडियो रेडियो छहारी मार्फत पनि कार्यक्रम गजल सुधालाई सुन्न सक्नुहुन्छ, जसको लागि www.radiochahari.com.np मार्फत पनि। अनि तपाईँले फुर्सदको समयमा चिसापानी ब्लग पोस्टमा गएर पनि कार्यक्रम गजल सुधालाई सुन्न सक्नुहुनेछ, त्यो सुविधा पनि तपाईँका लागि हामीले छुट्याएका छौँ। मैले आज पनि एउटा नयाँ अङ्कको साथमा नयाँ कार्यक्रमको थालनी गरेको छु, नयाँ विचारको थालनी गरेको छु, जुन गजलकारकै विषयमा कार्यक्रमसँग सम्बन्धित छ। आज हामी एक अतिथिकै रूपमा आएका छौँ, यो हप्ता पनि नवीन श्रृङ्खलाको रूपमा हामी आउने क्रममा एक अतिथिको क्रमलाई जोड्ने क्रममा आज मैले एक गजलकारसँगको कुराकानी जोडेको छु। त्योभन्दा अगाडि आजका अतिथि गजलकारले रोज्नुभएको गजल जहर पुरानै साङ्गीतिक गजल मधुर श्रवण गरौँ र त्यसपछि भने हामी आजका अतिथि गजलकारसँगको कुराकानी जोड्नेछौँ।
सफर पुरानो मकाते
साङ्गीतिक गजल मधुरस श्रवण गऱ्यौँ, रहर पुरानै यो साङ्गीतिक गजल मधुरससँगै पुनः स्वागत छ कार्यक्रम गजल सुधाको आजको बसाइमा हुनुहुन्छ। यो शुक्रबारे बसाइ हो, हप्ताको एकपटक हामी कार्यक्रम गजल सुधा लिएर आउँछौँ। तपाईँलाई जानकारी नै छ म कमल सरगम तपाईँसँगै छु र आज मैले एक गजलकार अतिथिसँगको कुराकानी जोड्ने प्रखरमा छु। म अतिथि गजलकारलाई निम्ता गरिसकेको छु र उहाँ आइसक्नु भएको छ स्टुडियोमा। उहाँसँगैको कुराकानी हामी आजको एक घन्टे बसाइसँगै रहनेछ। को हुनुहुन्छ तपाईँले? मैले सुरुवातमा उहाँको गजल वाचन गरेको थिएँ, गुजार नै छ यो रात पिहेरै भए नि भन्ने गजल मैले वाचन गरेको थिएँ। सो गजलका अतिथि हुनुहुन्छ पुरुषोत्तम पौडेल रसुवा, रसुवा उहाँको उपनाम छ, पुरुषोत्तम पौडेल रसुवा हुन्। भोर्ले नौ भदौरे रसुवा जिल्लामा जन्मनुभएका एक गजलकार पुरुषोत्तम पौडेल रसुवासँगको कुराकानी आज हामी जोड्नेछौँ यो बसाइमा। उहाँ हामीसँगै हुनुहुन्छ, स्वागत छ पुरुषोत्तमजी तपाईँलाई कार्यक्रम गजल सुधामा।
धन्यवाद हजुरलाई पनि।
गजल यात्राको क्रममा पुरुषोत्तम नाम नचिन्ने कमै होलान्। गजल कतिको लेख्दै हुनुहुन्छ पछिल्लो पटक?
गजल लेखिँदैछ,
लेखिँदै हुनुहुन्छ। गजलको क्रमलाई जोस् गजल विषयलाई तपाईँले पूर्ण ज्ञानबाटै गजल यात्रा सुरु गर्नुभएकै होला है पुरुषोत्तमजी?
यसरी गजलको ज्ञान होइन, गजल जानेको मान्छेबाटै गजल सिकियो। गजल चाहिँ मेरो गुरु ऋषिराम पाण्डे आलमदेवीजी स्याङ्जाको हुनुहुन्थ्यो, उहाँसँग मनोक्रान्ति आश्रममा हामी सँगै बस्थ्यौँ, हामी सँगै साधना गर्ने साधकहरू हौँ। अनि उहाँले सिकाउनु भयो गजल र जानियो। 5-6 वर्ष भएछ गजल लेख्न थालेको।
6 वर्ष भयो भनेपछि तपाईँ पनि एक दशक नजिक नजिक आइसक्नु भयो, एक दशक लागिसकेछ तपाईँको यात्रा पनि। तपाईँले गजल यात्रा के हो जस्तो लाग्छ तपाईँलाई?
गजल यात्रा के हो भन्दा नि गजलमा बढी नसा भेटेँ मैले। मैले भनि सबै साथीहरूलाई भन्दै आइरहेको उत्तर यो छ कि एउटा शराबीले जुनमा बढी नसा भेट्टाउँछ त्यही शराब पिउँछ उसले। त्यसरी मलाई गजलप्रति झुकाव लाग्यो र चाहिँ कविता लेख्थेँ योभन्दा अगाडि, सानैबाट कविता लेख्थेँ, कवितालाई विश्राम दिएर मैले गजलपट्टि लागेँ।
एउटा गजल सुनाउ न तपाईँको।
रात कहाँ छ र हजुर, रात कहाँ छ र हजुर, जाग्न जानेदेखि रात कहाँ छ र हजुर, जाग्न जानेदेखि प्रगतिकै बाटोतर्फ लाग्न जानेदेखि भगवान्को भरोसामा किन बस्नु पर्थ्यो, भगवान्को भरोसामा किन बस्नु पर्थ्यो, आफैसँग दुनियाँमा माग्न जानेदेखि प्रगतिकै बाटोतर्फ लाग्न जानेदेखि पर्खिएर बसेपछि भेटिहाल्छ त्यसले, पर्खिएर बसेपछि भेटिहाल्छ त्यसले, मृत्यु आफै पछि पर्छ, मृत्यु आफै पछि पर्छ, भाग्न जानेदेखि प्रगतिकै बाटोतर्फ लाग्न जानेदेखि यो दुनियाँ के तगारो बनिरहलान् र, यो दुनियाँ के तगारो बनिरहलान् र, पहाड आफै होचो, पहाड आफै होचो हुन्छ नाग्न जानेदेखि, रात कहाँ छ र हजुर, जाग्न जानेदेखि प्रगतिकै बाटोतर्फ लाग्न जानेदेखि
पहाड आफै होचो हुन्छ नाग्न जानेदेखि, नाग्न जाने भने पहाड आफै होचो हुन्छ होइन? राम्रो सिर्जना गर्नुहुन्छ है तपाईँ पनि। बढी केमा लेख्नुहुन्छ गजल?
मैले
छन्दलाई समात्नु भएको छ गजल।
गजल म नियममा लेख्छु, म बाबु गजल लेख्दिनँ। मान्छेले दुई थरीका गजल लेख्छन्, एउटा बाबु गजल लेख्छन्, एउटा बुबा गजल लेख्छन्। बाबु गजल कस्तो भनेको, बच्चा गजल जसमा नियम हुँदैन, भाव हुन्छ, भावको तरङ्ग हुन्छ, जस्तो चाहिँ त्यसमा नियम हुँदैन, कुनै नियममा लयलाई समाते होइन, चाहिँ मेरो स्वतन्त्र भनेर लागेको हुन्छ, त्यस्तो खालको चाहिँ लाई बाबु गजल र बुवा गजल हुन्छ। विचार पनि छ, भाव पनि छ, लय पनि छ, बहर पनि छ र निश्चित केन्द्रबिन्दु पनि छ गजलको, हो त्यसलाई बुवा गजल हुन्छ। म बुवा गजल लेख्ने अभ्यासमा छु।
बुवा गजल लेख्ने अभ्यासमा तपाईँ हुनुहुन्छ, विचार सही छ। त्यो सिद्धान्त नसमातेका गजलकारहरू धेरै छन् राजधानीमा, हुन्छ नि। अब त्यो विचारै नभएको गजल लेख्नेहरू धेरै छन् तपाईँको विचारमा।
विचार त छ सबैको गजलमा, तर नियम छैन।
नियम त
मैले भन्नुहुन्छ, अहिलेका मान्छे, अहिलेका साहित्यहरू प्रस्तुत भइरहेका छन्, प्रस्फोटन भइरहेका छन्, सबै विस्फोटन भइरहेका छन्। विस्फोटन भएका त ती साहित्य होइनन्, ती केवल एउटा चाहिँ त्यो मनगढन ती कुराहरू मात्र हुन्। नीतिमा आउनु पर्यो, लिपिबद्ध भएर नियममा आउनु पर्यो। सकिँदैन उपल्लो स्तर भन्दा नि मध्यममा त जानै पर्यो, हो त्यस्तो चाहिँ हुनुपर्छ। विस्फोटन हुनुहुन्न, साहित्य भनेको प्रस्फोटन गर्ने कुरा हो,
विस्फोटन हुनु भएन है। तपाईँको विचार पनि सही छ। एउटा गजल फेरि सुनौ तपाईँको।
एउटा गजल सुनाउनु पर्दा, रात आएको थियो निधाउनको लागि, रात आएको थियो निधाउनको लागि, तिमी आइछौ भ्युझाउनको लागि। रात आएको थियो निधाउनको लागि, तिमी आइछौ भ्युझाउनको लागि, ईश्वर मानेर पूजा गर्न आइछौ, ईश्वर मानेर पूजा गर्न आइछौ, के ल्याएकी छौ चढाउनको लागि, तिमी आइछौ भ्युझाउनको लागि। तिमी यसरी नआउनु है अब, तिमी यसरी नआउनु है अब, नआउनु है अब, मर्नु न बाँच्नु गराउनको लागि, तिमी आइछौ भ्युझाउनको लागि। रुँदै बस्या छु भन्ने थाहा पाएर, रुँदै बस्या छु भन्ने थाहा पाएर, किन आइनौ, किन आइनौ फुलाउनको लागि, तिमी आइछौ भ्युझाउनको लागि। मार्ने धम्की पो पठाएकी रहेछौ, मार्ने धम्की पो पठाएकी रहेछौ, जो बाँच्थ्यो तिमी बचाउनको लागि। रात आएको थियो निधाउनको लागि, तिमी आइछौ भ्युझाउनको लागि।
मिठो गजल छ, मार्मिक गजल पनि छ। शृङ्गारिक भावमा कतिको गजल लेख्नुहुन्छ तपाईँ?
मैले शृङ्गारिक भाव, देशभाव, माटो र मुटु, आमा वेदना म बराबरी नै लेख्छु। र मलाई यस्तो हो, म कल्पना गरेर लेख्दिनँ, मलाई विचार जति बेला जुन आउँछ म त्यो गजल लेख्छु।
हालसम्म कति गजल लेखिसक्नुभयो?
हालसम्म सिक्ने बेलादेखिबाट अहिलेसम्मको कुरा गर्नुपर्दा 700-800 झन्डै झन्डै हजारको हाराहारीमा गजल पुगिएछन्। तर वास्तवमै नियममा आएका गजल, जुन गजललाई गजल भन्न योग्य गजलहरू, बेलयभन्दा बाहिरका गजल, लयका गजलहरू चाहिँ जम्मा 300-350-400 हाराहारीमा छन्।
भनेपछि गजलै भनेर चाहिँ 400 गर्नु,
मैले भन्दा चाहिँ 400 मात्रै गजल मान्छु। अरू त बाबु गजलहरू हुन्, म बाबु गजलहरूलाई मन पराउनु।
सही हो, सुरुवातमा बाबु गजलबाटै गजल लेख्नु भयो होइन, बुवा गजलमा पुगिसक्नु भयो तपाईँ।
जन्म नै मान्छे बच्चा भएर जन्मिन्छ, बाबुबाट सुरु गर्ने, तर बाबु बाबुमै बसेको राम्रो हुँदैन, बाबु बुवातिर हुनुपर्छ, वयस्क हुनु पर्यो, वयस्क हुँदै चाहिँ प्राउड यता हुँदै बुवामा हुनु पर्यो, बुवा भन्दा तागत चाहिन्छ। त्यत्तिकै चाहिँ म बुवा हुँ भनेर पनि म घोषणा गर्दिनँ, म बाबुबाट चाहिँ केही स्तर माथि छु, माथि नै
अवश्य त्यो सिर्जनाबाट पनि थाहा हुन्छ होइन। त्यो कुरा गरिरहँदाखेरि धेरै सर्जकहरू, रसुवाका सर्जकहरू पनि हुनुहुन्छ, राम्रा सिर्जना गर्ने गजलकारहरू हुनुहुन्छ। रसुवामा कतिको हुनुहुन्छ राम्रा गजलकारहरू?
मैले खासै मैले यसरी मेरो परिचय रसुवाका साथीहरूसँग त्यति त सँग त छैन, गजलकारहरू नै भनेर मैले चिनेको साथीहरू त त्यति छैन, तर जति भेटेको छु, कविता लेख्ने पनि हुनुहुन्छ, गजल लेख्ने हुनुहुन्छ होला सायद, एक दुईजना साथीहरूले किताब पनि निकाल्नु भएको छ, किताबमा अलिकति बाबु गजलकै चाहिँ छाया देख्छु म त्यसलाई, उहाँहरू सुधार्ने क्रममा हुनुहुन्छ। मलाई खुसी लाग्छ कि उहाँहरूले आफ्नो गजललाई बाबु गजल भएछ, अब म बुवा गजलतिर अगाडि लाग्छु भनेर भन्नुहुँदाखेरि
खुसीको कुराहरू पनि तपाईँले भान्नुभयो होइन। गजल सङ्ग्रह निकाल्ने विचारमा हुनुहुन्न?
गजल सङ्ग्रह निकाल्ने विचारमा नभएको होइन, म प्रत्येक पल गजल सङ्ग्रह निकाल्ने विचारमा नै छु, तर गुरुको आज्ञा मैले पाएको थिइनँ हालसम्म, र यो वर्ष मैले पाएको छु, सायद यो वर्ष म निकाल्छु पनि भन्ने मलाई लागिरहेछ। तर बजारमा एउटा गीत चाहिँ के अरे गायनमा आउँदैछ मेरो एउटा गजल,
तपाईँ आफै गाउनुहुन्छ
नै? एकजना चिरीमाया महर्जन भन्ने दिदी हुनुहुन्छ, र सङ्गीत हरिलम सालजीले गर्नुभएको छ, सङ्गीत भइसक्यो, एरेन्ज भइसक्यो, रेकर्ड गर्न मात्र बाँकी छ त्यो गीत।
भनेपछि एरेन्ज भइसकेको छ, सङ्गीत गरिसक्नु भएको छ गीतमा, शब्द तपाईँको?
शब्द मेरो, हरिलम सालजीले बडो मेहनत गरेर, र हाम्रो चिरीमाया दिदी मिठो गाउनुहुन्छ, उहाँले गर्नुभएको छ,
नव सर्जक नै हुनुहुन्छ तिनीहरू। हजुर, जो हरि लम्सालको सङ्गीत अधिकांश गजलहरूमा राम्रो छ, हामीले त्यो चाँडै सुन्न पाऊँ र हाम्रो रेडियोबाट पनि यो कार्यक्रमबाट पनि चाँडै तपाईँको साहित्यिक गजलको आश गर्छौँ हामी, होइन। र पुनः एउटा गजल सुनौ, तपाईँको धेरै गजल सुन्न मन छ, धेरै गजल लिएर आउनु भएको छ, मैले आज सबै गजलबाट मात्र कार्यक्रम पुरा पुरी बनाऊ जस्तो लागेको छ।
धन्यवाद तपाईँलाई। एउटा के एउटा गजल, भूमिका जिन्दगीको थाहा भएन, भूमिका जिन्दगीको थाहा भएन, के गर्ने जवानीको थाहा भएन, बिछोडै बिछोडमा नै बित्यो जिन्दगी, बिछोडै बिछोडमा नै बित्यो जिन्दगी, निष्कर्ष पिरतीको थाहा भएन, के गर्ने जवानीको थाहा भएन, गन्तव्य नपुर्याई रथ रोकिएछ, गन्तव्य नपुर्याई रथ रोकिएछ, व्यवहार सारथीको थाहा भएन, के गर्ने जवानीको थाहा भएन, यी तृष्णा रहिरह्यो र त भुल भयो, यी तृष्णा रहिरह्यो र त भुल भयो, कर्तव्य सन्यासीको थाहा भएन, भूमिका जिन्दगीको थाहा भएन, के गर्ने जवानीको थाहा भएन।
मिठो गजल, साहित्य के होला त तपाईँको विचार? म यो प्रश्न पनि सुन्न चाहेँ। अब गजलको विषय त हामीले धेरै कुराहरू गरिसकेको छ, धेरै बहस गरिसकेको छ, हुन त कार्यक्रम गजल सुधा हो, मैले साहित्य विशेषलाई बनाउन लागेको होइन, गजल विशेषको कार्यक्रममा गजल मात्र कुरा जोड्नुपर्छ भन्ने त छ, तर साहित्य चाहिँ के होला त तपाईँ?
साहित्य जीवन जगत र दर्शनलाई समेट्ने एउटा तत्त्व हो जसमा मान्छे बाँच्नुपर्छ, र उपनिषद्हरूमा पनि के छ भन्दा, साहित्य सङ्गीत कला विहीन छ साक्षात पशुपुच्छ विषाड होइन, जसमा साहित्य सङ्गीत र कला हुँदैन त्यो मान्छे पुच्छर बिनाको साक्षात पशु हो भन्ने पनि छ, हुनाले यो आवश्यक तत्त्व हो, यसकारण यहाँ जीवन छ जगत छ र दर्शन छ।
जीवन चाहिँ के हो त तपाईँको विचारमा?
जीवन मेरो विषयमा एउटा छन्दोबद्ध कविता, लयबद्ध कविता जस्तै, गुनगुनाउन मिल्ने कविता जस्तै, एउटा लय हो जिन्दगी, जन्मपछिको एउटा अभ्यास, जन्मपछिको एउटा सुरुवात जो जीवन हो, जसमा हामी बाँच्न अभ्यास गरिरहेका हुन्छौँ र प्रत्येक पल बाँच्ने अभ्यास गरिरहनुपर्छ, र त्यही एउटा सङ्घर्षमय समयलाई नै जीवन भनिन्छ।
अनि तपाईँ गजल छन्दलाई मान्नुहुन्छ कि लय बहरलाई मान्नुहुन्छ?
नै यस्तो लय बहर र छन्द एउटै हुन्छ, बहरमा त योसँग त्यसमा लय बहरमा त सूत्र हुन्छ, तर लयमा आफ्नो नियम हुन्छ, कतिमा विश्राम कतिमा ऊ भन्ने, तर बेलयका गजललाई चाहिँ म गजल मान्दिनँ। त्यो चाहिँ कस्तो भनेको, पत्नी भई तर पतिव्रता पत्नी हुनु पऱ्यो नि त, पत्नी भएपछि होइन श्रीमती भएर सिन्दुर सिउँदोमा सिन्दुर हालेर मात्र त श्रीमती होइँदैन, पक्कै पनि त्यो घरको शासन मान्नु पऱ्यो, श्रीमानको चाहिँ नि लय उसमा हिँड्नु पऱ्यो, र चाहिँ हुन्छ नि पतिव्रता हुनु पऱ्यो नि त, सिन्दुरमा लाएर मात्र श्रीमती हुने, अथवा घरमा कोही जन्मिएर मात्र छोरी हुने भएन, होइन, बा आमाको चाहिँ आदेशमा हिँड्नु पऱ्यो, बा आमाको चाहिँ उसमा, त्यस्तै खालको गजल पनि त्यस्तै एउटा विषय, छोरी छोरा र यो श्रीमती जस्तै एउटा नियममा बसेका चाहिँ छोरीहरू जस्तै चाहिँ हुनुपर्छ गजल भनेको, गजल यही नै हो जो नियममा लेखिन्छ, लयमा लेखिन्छ, जसमा दर्शन हुन्छ, साहित्य हुन्छ, प्रेम हुन्छ, शृङ्गार हुन्छ, अनेक भावना वा रस हुन्छ, यसरी भन्न चाहेँ मैले।
जस गजल अनेक कुरामा लेख्न सकिन्छ तर बिना लयमा गजल हुँदैन,
ठिक
तपाईँको सही विचार छ, म पनि यी विचारहरूलाई मान्छु, धेरैले लयबद्ध गजलहरू पनि धेरैले मान्नुहुन्न लयलाई, अब त्यो उहाँहरूको आफ्नो ठाउँमा छ, तर सबै गजलहरू गजल लेख्नुपर्छ, तैपनि अब अलिकति विचारलाई पनि ध्यान दिनु राम्रो लाग्छ मलाई, राम्रो पछि पनि हो। एउटा साङ्गीतिक गजलतर्फ लागौँ र हामी पुनः आउनेछौँ, कुन गजल तपाईँको रोजाइमा कुनै गजल छ?
मलाई मधु शास्त्रीजीको के सरोकार, जसलाई मनोज राजले गाउनु भएको छ, यो गजल सुन्नु मन लाग्छ,
यो गजल सुनाइदिनु हुन प्रवीण दाईलाई अनुरोध गर्छु, मदन दाईले प्रयास गर्दै हुनुहुन्छ, उहाँले बजाइदिनुहुनेछ र पुनः आउनेछौँ, सुन्दै गर्नुहोस् रेडियो मिरमिरे 89.4 MHz।
तिम्रो खबर सँग मलाई के सरोकार, तिम्रो खबर सँग मलाई के सरोकार, तिम्रो रहर सँग मलाई के सरोकार, तिम्रो रहर सँग मलाई के सरोकार, तिम्रो खबर सँग मलाई के सरोकार को घर सँग मलाई के सरोकार को घर सँग मलाई के सरोकार तिम्रो रहर सँग मलाई के सरोकार तिम्रो रहर सँग मलाई के सरोकार तिम्रो खबर सँग मलाई के सरोकार
लेखिन्न गजल गजल लेख्ने रहर हुँदैमा लेखिन्न गजल गजल लेख्ने रहर हुँदैमा बन्दैन गजल काफिया र बहर हुँदैमा लेखिन्न गजल गजल लेख्ने रहर हुँदैमा मुटु चाहिन्छ गजल लेख्न मेरी प्रियसी मुटु चाहिन्छ गजल लेख्न मेरी प्रियसी केवल बन्दैन केवल ती शब्दको लहर हुँदैमा बन्दैन गजल काफिया र बहर हुँदैमा पण्डित पाखण्डी भएका छन् वेद नबुझेर पण्डित पाखण्डी भएका छन् वेद नबुझेर वेद जस्तै गजल हुन्छ हुन्न झुटो ठहर हुँदैमा वेद जस्तै गजल हुन्न झुटो ठहर हुँदैमा बन्दैन गजल काफिया र बहर हुँदैमा अन्तिम शेरमा अमृत हो गजल सधैँ जीवित रहिरहन्छ अमृत हो गजल सधैँ जीवित रहिरहन्छ अमृत हो सधैँ जीवित रहिरहन्छ गजल अमृत हो गजल सधैँ जीवित रहिरहन्छ हुन्न ऊ जहर ती दृष्टिमा जहर हुँदैमा हुन्न ऊ जहर ती दृष्टिमा जहर हुँदैमा बन्दैन गजल काफिया र बहर हुँदैमा लेखिन्न गजल गजल लेख्ने रहर हुँदैमा लेखिन्न गजल गजल लेख्ने रहर हुँदैमा यो सुमधुर साङ्गीतिक गजल मधुर श्रवणसँगै हामीले सुन्दर गजल वाचन गऱ्यौँ मित्र मैले आजकै अतिथि गजलकार पुरुषोत्तम पौडेलसँगको कुराकानीसँगै उहाँकै गजल मैले वाचन गरेँ निकै मार्मिक गजल थियो मैले उहाँलाई उहाँकै आग्रहमा नभएर मैले उहाँको गजल मागेरै वाचन गरेँ एकदम मिठो गजल थियो जुन गजलकै विषयलाई उहाँले यो गजलबाट एकदम प्रष्ट पारिसक्नु भएको छ अझ मैले यो गजल वाचन गरिरहँदाखेरि गजल के हो त उहाँले अझ प्रष्ट पार्नुहुनेछ होइन लेख्ने त्यो रहर हुनेहरूका लागि पनि यो बसाइ आज अलिकति फरक रहनेछ तपाईँहरूको लागि हामीले यो फरक बसाइलाई तपाईँहरूसँग जोडिरहेका छौँ र पुनः स्वागत छ पुरुषोत्तमजी
धन्यवाद
तपाईँको गजल वाचन गरिरहँदाखेरि मलाई नि ओहो हो जस्तो लाग्न थालेको छ यी कुराहरू अझ जोड्ने छु गजल के हो त तपाईँको विचारमा चाहिँ
गजल एउटा नियममा लेखिने विधा भए पनि ज्ञात्मक विधा भए पनि आफ्नो मनको अभिव्यक्ति हो जहाँ दर्शन हुनुपर्छ दर्शन हुन्छ जगत हुन्छ र त्यहाँ हर चिज हुन्छ जहाँ हामीले खोजिरहेका हुन्छौँ
भनेपछि गजल जगत नै हो
गजल जगत नै हो साहित्यको एउटा अङ्ग कविता जस्तै गजल पनि हो गजल गजल नै जीवन हो गजल नै जगत हो यो भित्र सब थोक अटाउन सकिन्छ तर मान्छेले बेलयमा लेखेर एउटा बाबु गजल लेखेर होइन चाहिँ नि यसलाई यसको फ्रेम सानो बनाइएको छ यसलाई कहिले इलास्टिक जस्तो तन्काइएको छ कहिले चाहिँ नि यसलाई त्यो टिन जस्तो खुम्चाइएको छ तर गजल एउटा फ्रेम छ निश्चित आफ्नो आकार छ र त्यहाँभित्र आफूले निश्चित कुरा अटाउनु पर्ने कुराहरू मात्र अटाउने हो र त्यहाँभित्र जीवन छ जगत छ
मैले हरेक गजलकारलाई यो प्रश्न त सोधिरहन्छु किनभने कार्यक्रम गजल विशेषकै कार्यक्रम भएर म यो चाहन्छु कि सर्जकले पनि श्रवण गर्ने श्रोताले पनि गजल सिकुन् होइन यो मेरो चाहना पनि हो तपाईँले भनेअनुसारै गजल लेख्ने हो भने त गजल लेख्न सकिन्छ होइन एउटा जीवित व्यक्तिले पनि मरणको कल्पना गर्न सक्छ गजलबाट होइन अनि एउटा हरेक व्यक्तिले ती कल्पनाको छालहरू गजलबाट पोख्न सक्छ, ती कल्पनाहरू सागर बनाएर गजलमा पोख्न सक्छ, मेरो विचारमा त्यस्तो लाग्छ।
हजुर,
एउटा तपाईँको गजल वाचन गर्ने क्रमै छ, एउटा गजल वाचन गर्नुहोस् न तपाईँको।
हर बार कसैको दबाबमा परे, हर बार कसैको दबाबमा परे अनि प्रेमको अभावमा परे, हर बार कसैको दबाबमा परे अनि प्रेमको अभावमा परे, छोडी जानेले छोडेरै गयो, छोडेर गयो, छोडी जानेले छोडेर गयो, उसै प्रतिको झुकावमा परे, हर बार कसैको दबाबमा परे, फुलले पनि मुटु भिजायो, फुलले पनि मुटु भिजायो, हरे म कस्तो गुलाबमा परे, उसै प्रतिको झुकावमा परे, ऊ रोजौँ या बा आमा रोजौँ, ऊ रोजौँ या म बा आमा रोजौँ, ऊ रोजौँ या म बा आमा रोजौँ, साँच्चै अनौठो चुनावमा परे, हर बार कसैको दबाबमा परे, जति पिए नि नसै चढेन, जति पिए नि नसै चढेन, छ्या म यो कस्तो शराबमा परे, हर बार कसैको दबाबमा परे अनि प्रेमको अभावमा परे,
अनि प्रेमको अभावमा परे। निकै मार्मिक हजुर है, हामी कार्यक्रमको मध्य भागमा छौँ, जाँदैछौँ। अब हामी मध्य भागपछि तपाईँसँग अझ ताजा गजलहरू र ती गजलभित्रको कुराकानीहरू जोड्नेछौँ, र पुनः तपाईँसँगकै गजल भलाकुसारीलाई अझ जोड्नेछौँ। र प्रविधि दाईले पनि सङ्केत गरिसक्नु भएको छ, र हामी 39 हालखबरतर्फ लाग्दैछौँ, र 39 पश्चात पुनः हामी केही समय गजल विषयमै कुराकानी गर्नेछौँ। सुन्दै गर्नुहोस् रेडियो मिरमिरे 90.4 MHz। आवाजविहीनहरूको आवाज रेडियो मिरमिरे 90.4 MHz, र इन्टरनेट वेबसाइटमा www.radiomirmire.com.np मार्फत श्रवण गरिरहनु भएका सर्जकप्रति पुनः स्वागत छ। कार्यक्रम गजल सुधाको आजको विषयमा छौँ। आजको विषयमा हामी एक अतिथिसँगको कुराकानी, पुरुषोत्तम रसुवासँगको कुराकानी जोडिरहेको छौँ। भर्खर रेडियो सुन्दै हुनुहुन्छ भने उहाँसँगैको कुराकानीलाई तपाईँलाई पुनः हामीले जोड्दैछौँ। लगभग हामी यो 39 हालखबर पश्चात यो विषयमा तपाईँसँग जोडिरहेका छौँ, र 39 हालखबर पश्चात पनि हामी त्यतिकै उहाँका गजलहरू सुन्दैछौँ। धेरै राम्रा गजल देखिने गजलकारसँगको हामी बसाइमा हामी छौँ आजको बसाइमा, र पुनः स्वागत छ पुरुषोत्तमजी।
धन्यवाद।
हामी यो दोस्रो भागमा मध्य भागबाट आइसकेका छौँ। तपाईँको एउटा गजलै सुनौ जस्तो लागेको छ, धेरै सर्जकहरूले तपाईँको गजल सुन्न आतुर पनि हुनुहुन्छ, कति श्रोताहरूले सुनिरहनु भएका श्रोताहरूले पनि त्यो आतुर गरिरहनु भएको छ।
बनाए त स्वर्गभन्दा राम्रो संसार छ, बनाए त स्वर्गभन्दा राम्रो संसार छ, दुनियाँमा सायद यसको कमै प्रचार छ, पत्नीले नै ती पतिको वध गरे हुन्छ, पत्नीले नै ती पतिको वध गरे हुन्छ, जो राष्ट्र र जनताको लागि गद्दार छ, दुनियाँमा सायद यसको कमै प्रचार छ, पत्नीले नै ती पतिको वध गरे हुन्छ, पत्नीले नै ती पतिको वध गरे हुन्छ, जो राष्ट्र र जनताको लागि गद्दार छ। अरे मान्छे मान्छे जस्तै बन्न सिकन, अरे मान्छे मान्छे जस्तै बन्न सिकन, ईश्वरबाट तिमीलाई यस्तो पुकार छ, दुनियाँमा सायद यसको कमै प्रचार छ, खरिद बिक्री गर्न यहाँ मुस्किल पर्दैन, खरिद बिक्री गर्न यहाँ मुस्किल पर्दैन, पैसासँग चरित्र नै बिक्ने बजार छ, दुनियाँमा यसको सायद कमै प्रचार छ, आफ्नो रूपको बयान गर्दै के हिँड्छौ तिमी, आफ्नो रूपको बयान गर्दै के हिँड्छौ तिमी, जहाँ गुलाब हुनुपर्ने त्यहीँ अङ्गार छ, आफ्नो रूपको बयान गर्दै कि हिँड्छौ तिमी, जहाँ गुलाब हुनुपर्ने त्यहीँ अङ्गार छ, बनाए त स्वर्गभन्दा राम्रो संसार छ, दुनियाँमा सायद यसको कमै प्रचार छ,
दुनियाँमा सायद यसको कमै प्रचार छ। मार्मिक गजल, मिठो गजल सुन्न पाए सर्जकहरूले पनि, र मैले पनि यी गजलहरू तपाईँको गजलहरू पहिले त नसुनेको होइन, तर अझ सुन्ने हेतुले नि तपाईँलाई यो प्रस्तुतिमा बोलाएको थिएँ। छोटो समयमा छौँ, धेरै गजलहरूसँगको कुराकानीलाई जोडिरहँदाखेरि तपाईँसँग अलिकति गजलकै विषयमा जाउँ कि जस्तो लाग्यो। गजलहरू पनि सुन्नुपर्छ, धेरै गजलहरू सुन्नुपर्छ, मेरो चाहना छ अलिकति गजलको विषयतिर पहिला लागौँ। पछिल्लो समय तपाईँ कसलाई गजलकार मान्नुहुन्छ, अहिले आएका गजलकारहरूलाई चाहिँ?
म नामै तोकेर त भन्न सक्दिनँ,
होइन मैले भन्न खोजेको पहिलेका गजलकारको रूपमा हामीले हुन्छ नि मोतीराम भट्टलाई मान्थ्यौँ भने अहिले पछिल्लो पुस्ताका युवा पुस्ता नभएर अहिले आइसकेको गजलकार मध्येमा चाहिँ तपाईँले कसलाई मान्नुहुन्छ त?
मैले सुनेको मध्ये डाक्टर कृष्णहरि बरालजी, बुध राणाजी र पछि पछि चाहिँ मैले यसरी अहिले नाम याद भएन, उहाँहरू जस्ता थुप्रै गजलकारहरू डाक्टर घनश्याम परिश्रमी जस्ता गजलकारहरू नियममा फ्रेममा गजललाई कहिले इलास्टिक जस्तो नतन्काउने, कहिले टिन जस्तो नकुच्चाइकन गजलको आफ्नै फ्रेममा आफ्ना विचारहरू पुष्ट गराउँदै चाहिँ निकाल्नुभएका सृजना सर्जकहरूलाई म गजलकार मान्छु। र मैले नाम नजानेको हुँला, उहाँहरू तिनजना दुई चारजनाको मात्रै चाहिँ गजलकार हो भनेर पनि, उहाँहरूलाई मात्रै भनेर पनि म भन्दिनँ। मैले नाम नजानेका कति लयमा लेख्ने चाहिँ गजललाई प्रेम गर्ने गजलकै लयमा गजलकै फ्रेममा र आफ्ना विचारहरू चाहिँ भर्ने स्रष्टाहरू पनि हुनुहुन्छ, उहाँहरूलाई गजलकार मान्छु म।
पछिल्लो पटक गजल सर्जकहरूमा फाटो आएको छ, यसलाई चाहिँ के मान्नुहुन्छ?
वास्तवमा गजल सर्जक ती साहित्यमा नबुझ्ने पशुहरू हुन् जो लयलाई मान्ने लयलाई नमान्ने भन्ने। यदि साहित्य वास्तविक साहित्य कसैले यहाँ चाहिँ कोही कोही गजलकारहरू सुनेको छु मैले गजलको आफूलाई भीष्म पितामा नै मान्ने सम्राट नै मान्ने होइन चाहिँ नि के अरे सम्राट बराबरकै मान्ने गजलकारहरू हुनुहुन्छ। साहित्यिक गजलकारहरूमा गजलको चेतनाको अलिकति कमी भएर चाहिँ आफूलाई चाहिँ विस्फोट गराएको हो कि जस्तो लाग्छ मलाई। वास्तवमा ती चाहिँ बाबु गजलकारहरू हुन् जसमा नियम छैन, सँग ऊ छैन, यता त्यता छैन, यता यता कुरा बम र बारुदको कुरा गरेका छन्, उतापट्टि आगो सल्काइदिने कुरा गरेका छन्, अनि त्यसपछिबाट प्रेममा धोका दियो भनेको छ, अनि हेर हौसला बुलन्द भयो भएन चाहिँ के चाहिँ घर लड्यो यस्ता खालको चाहिँ विचारहरू ल्याएर हुन्छ नि लेख्यो अनि हेर मास तताए ताली पड्कायो आफ्नै चाहिँ पेरिफेरीका मान्छेहरूलाई मात्रै गजल वाचन गराउन आयो उनीहरूको कार्यक्रममा गयो भने पनि अनि उनीहरूलाई नमस्कार गर्ने हजुर गर्ने हजुरिया प्रथा गर्ने खुट्टा ढोग्ने चाहिँ ओहो भन्नेहरूलाई मात्रै गजल कस्तो राम्रो भनेर कमेन्ट गर्ने अरू लयमा लेख्ने वास्तविक चाहिँ गजलहरूलाई चाहिँ अथवा चाहिँ गजल नमान्ने गजलकारहरू पनि हुनुहुन्छ। वास्तवमा ती चाहिँ बाबु गजलकार हुनु जो लयमा लेख्नुहुन्छ फ्रेममा लेख्नुहुन्छ विचार दिनुहुन्छ एउटा निश्चित चाहिँ दर्शन छ प्रहार छ भन्नेदेखि उहाँहरू चाहिँ बुबा गजलकारहरू हुनुहुन्छ मेरो विचारमा। यस्तो छ यो फाटो ल्याउने कारणको त आधा गाग्रो पानी जहिले पनि छल्किन्छ यो फाटो आउनु कारण के त भन्दा जसमा आधी गाग्री पानी छ जसमा अर्ध ज्ञान छ त्यो छल्किएको पुरा ज्ञान हुनेहरू त छल्किनु भएको छैन। जस्तै चाहिँ डाक्टर कृष्णहरू बराल चाहिँ ए गजल भन्ने फलानु भने परिचय गराउँदै हिँड्नु भएको छैन ठुल्ठुला मान्छेहरू जो हुनुहुन्छ त्यो नजान्ने मान्छेहरू चाहिँ कुवामा रहेका भ्याकुताहरू चाहिँ त्यो चाहिँ उफ्रने प्रतियोगितामा भाग लिइरहेका छन्। वास्तवमा एरोप्लेनहरू त उफ्रिने प्रतियोगितामा उड्न सक्ने प्रतियोगितामा भाग लिएका छैन किनभने प्रतियोगितामा भाग लिनै पर्दैन उनीहरू सदाभार उडिरहेका हुन्छन्
एकदम। मैले कुनै समय कृष्ण हरिबरालसँग पनि यो विषयमा इन्टरभ्यू अन्तर्वार्ता लिइसकेको थिएँ म कुनै मिडियामा हुँदाखेरि योभन्दा पहिले पनि उहाँले पनि यो कुराहरूलाई जोड्नु भएको थियो मलाई त्यो धेरै पहिलेको कुरा हो याद आउँछ। म गजलकार हुँ तर म आफैमा गजलकार हुँ तर सबैलाई म गजलकार भनेर भन्दिनँ म जति गजल लेख्छु मै गजलकार हुँ भन्नु
हो म पनि यही भन्न चाहन्छु
त्यो एउटा मनसाय लिएर गयो भने पो उहाँलाई मानिन्छ हामी उहाँ आफै नै गजलकार भनेपछि त हामीले कसरी गजलकार हो भनेर उहाँलाई मान्नु होइन मलाई त्यस्तो लाग्छ।
सिँगारेपछि डोको पनि राम्रो हुन्छ होइन कुरूप अनुहार पनि राम्रो हुन्छ त्यो बिना शृङ्गारको राम्रो सुन्दरता सौन्दर्य मात्रै वास्तविक सौन्दर्य हो हेर्नुहोस् मान्छेले के भन्दैन नि अब यहाँ भाव हुँदैन लय हुँदैन के हुँदैन अनि आफूले आफैलाई बुलन्द गजलकार बुझल बुलन्द कथाकार भनेर चम्काउने अहिले कस्तो नि गर्दैन कालो हाँडीलाई चम्काएर चम्किँदैन यो कुराको उहाँहरूमा ज्ञान छैन
एकदम
यो कुरामा खारिनुपर्छ र मैले कसैलाई खोजपेच गर्न खोजेको होइन र चाहिँ बेलयमा लेख्ने कोही गजलकार हुनुहुन्छ भने लयमा लेख्नुपर्छ आफ्नो चाहिँ धरातलमा आउनुहोस् र चाहिँ लयको अस्तित्वलाई स्वीकार्नुहोस् आफूलाई चाहिँ भीष्म पितामा मान्ने या कृष्ण मान्ने अर्जुन मान्ने त्यो तपाईँमा भ्रम भइरहेछ भने तपाईँ वास्तविक कौरव हुनुहुन्छ पाण्डव होइन म यही भन्न चाहन्छु।
त्यो अवश्य तपाईँको भनाइलाई पनि धेरै ती सर्जकहरूले सुन्दै हुनुहुन्छ भने उहाँहरूले आफै मनन गर्नुहुन्छ पछि आफै फर्किनुहुन्छ त्यो हो होइन ज्ञानै भएर गजल लेख्नुपर्छ भन्ने छैन तर पनि ती गजलको विषयलाई त समात्नु पऱ्यो नि मेरो पनि धारणा यो छ उसले गजलको ज्ञानलाई थाहा पाउनु पऱ्यो ऊ पढेर ठुलै हुनुपर्छ भन्ने छैन नि त गजल लेख्न त होइन पढाइमा अध्ययनमा कमै भए पनि उसले गजलको विषयलाई त पढ्नु पऱ्यो नि अध्ययन गर्नु पऱ्यो
हरेक कुरामा अध्ययन चाहिन्छ जस्तै खेतमा खन्न जानु पऱ्यो साग रोप्न जानु पऱ्यो त्यसको सम्बन्धी अन्त्य जान्छ, साग कहिले रोप्ने, कुन साग कुन कुन सिजनमा कुन डिग्री सेल्समा बल्छ, यो ज्ञान किसानले हासिल गरे जस्तै गजलकारले पनि कथाकारले पनि अथवा साहित्यको जुनसुकै पाटोमा लाग्ने साहित्यकारहरूले यो कुरा गर्नुपर्छ। आफूले चाहिँ गजलको चाहिँ मासमा दुई चारजनाहरूको अगाडि चाहिँ वाचन गरेको गजलमा ताली आयो भन्दैमा चाहिँ त्यो गजललाई चाहिँ त्यस्ता गजल चाहिँ लेखेर अब चाहिँ ताली पाइँदो रहेछ, तालीको चाहिँ बजारमा लाग्नुभयो भने वास्तविक गजलकार बन्नुहुन्न उहाँहरू। उहाँहरू केवल आफ्नै लागि मात्र गजलकार, श्रीमतीको लागि गजलकार, गर्लफ्रेन्डको लागि मात्र गजलकार, ए राष्ट्रको लागि र साहित्यको लागि उहाँ गजलकार होइन। उहाँहरू चाहिँ यदि गजलकार हुनुहुन्छ भने बाबु गजलकार मात्र हो, बुबा गजलकार होइन।
यो धेरै विवादित कुराहरूलाई पनि हामीले जोड्यौँ। अब तपाईँको गजलै सुनौँ।
म पानीको अग्ला पहाड बनाउँछु, म पानीको अग्ला पहाड बनाउँछु, हो पत्थरमा टन्न अनाज फलाउँछु। म पानीको अग्ला पहाड बनाउँछु, हो पत्थरमा टन्न अनाज फलाउँछु। तिमी पागल भन्छौ भने भन यार, तिमी पागल भन्छौ भने भन यार, सबै सुवास ती हावामा उडाउँछु। म पानीको अग्ला पहाड बनाउँछु, अब प्रत्येक काँडाहरू फुल्नेछन्, अब प्रत्येक काँडाहरू फुल्नेछन्, अब प्रत्येक काँडाहरू फुल्नेछन्, जरुर त्यसको म आकर्षण पठाउँछु, जरुर त्यसको म आकर्षण पठाउँछु। त्यो झुन्किरी तिम्रो घरमा रमाउँदा, त्यो झुन्किरी तिम्रो घरमा रमाउँदा, त्यो झुन्किरी तिम्रो घरमा रमाउँदा, मेरो महल जुन ताराले चम्काउँछु। म पानीका अग्ला पहाड बनाउँछु, हो पत्थरमा टन्न अनाज फलाउँछु, हो पत्थरमा टन्न अनाज फलाउँछु।
मिठो गजल, मार्मिक गजल, अनि गहकिला गजल, यी गजलहरूको विषयहरू पनि हुन्छ, हरेक शेरहरूले विषय बोकिरहेको छ तपाईँको गजलहरूमा। यस्तो सिर्जनाहरू मैले सबैले सोध्ने प्रश्न हो यो, म तपाईँलाई पनि सोध्न चाहन्छु, कति बेला गर्नुहुन्छ यस्तो सिर्जनाहरू चाहिँ?
मलाई विचार जतिखेर आउँछ म त्यतिखेर गर्छु, मैले कल्पना गरेर गर्दिनँ। मेरो साँझ बिहान दिउँसो कुनै भन्ने निश्चित समय हुँदैन, म हेर्दा हेर्दै पनि गजल फुर्न सक्छन्। त्यति बेला चाहिँ फुरेका गजलहरू मोबाइलमा रेकर्ड गर्ने अथवा त्यसैलाई निक्लिएको पहिलो शेरलाई चाहिँ गुनगुनाउने, कापीमा लिपिबद्ध गर्ने, कतै थकाइ मार्न बोलेको बेलामा चाहिँ यसरी गर्छु। मैले निश्चित समय चाहिँ छैन, साँझ गर्छु बिहान गर्छु भन्नको लागि निश्चित उत्तर यसको छैन। म जतिखेर विचार आउँछ भाव आउँछ त्यतिखेर गर्छु।
अवश्य कार्यक्रम अन्तिम समयमा आइसकेको छ, हेर्नु न हामी त समय पत्तै पाएन, समय नेटो काटिसकेको छ। अब एउटा गजलै सुनौँ अझ, तपाईँको धेरै गजल सुन्ने तर्खरमै छु, धेरै गजलको एउटा डायरी नै बोकेर आउनुभएका गजलकारलाई मैले आज निम्ता गरेको हुँ, किनकि मैले तपाईँलाई निम्ता गर्ने बेला तपाईँले धेरै गजल लिएर आउनुपर्छ है भनेर पनि भनेको थिएँ, आज लिएर आउनुभएको छ, म धेरै गजल पनि सुन्नेछु। अर्को गजल सुनौँ।
जीवित हुँदैनन् धड्कन हुँदैमा, जीवित हुँदैनन् धड्कन हुँदैमा, सबै बाँच्दैनन् जीवन हुँदैमा, यी त नाटक हुन् दङ्ग नपर्नु, यी त नाटक हुन् दङ्ग नपर्नु, बिछोड हुँदैमा मिलन हुँदैमा, सबै बाँच्दैनन् जीवन हुँदैमा, मान्छे बन्न त प्रयास चाहिन्छ, मान्छे बन्न त प्रयास चाहिन्छ, बन्दैनौ बुद्ध त्यो मन हुँदैमा, सबै बाँच्दैनन् जीवन हुँदैमा, पक्कै जान्छ त्यो दिन आएपछि, पक्कै जान्छ त्यो दिन आएपछि, अल्झिँदैन ऊ बन्धन हुँदैमा, पक्कै जान्छ त्यो दिन आएपछि, अल्झिँदैन ऊ बन्धन हुँदैमा, सबै बाँच्दैनन् जीवन हुँदैमा, तिम्रो मुटुको साहस कता गयो, तिम्रो मुटुको साहस कता गयो, किन रोकियो अडचन हुँदैमा, तिम्रो मुटुको साहस कता गयो, किन रोकियो अडचन हुँदैमा, जीवित हुँदैनन् धड्कन हुँदैमा, सबै बाँच्दैनन् जीवन हुँदैमा।
धेरै मार्मिक गजल, हामी लगभग अन्तिम क्षणमा छौँ।
अन्तिम गजल सुन्नुपर्दा एउटा गजल छ, म जित्नै चाहन्न, म जित्नै चाहन्न ऊ हराउने प्रयास गरिरहेछ, म जित्नै चाहन्न ऊ हराउने प्रयास गरिरहेछ, अचम्मै पर्छु म ऊ के का लागि साहस गरिरहेछ, म जित्नै चाहन्न ऊ हराउने प्रयास गरिरहेछ, अचम्मै पर्छु म ऊ के का लागि साहस गरिरहेछ, पार्न जित उसैको, पार्न जित उसैको, मैले हजारौँ चोटि हार स्वीकार्ने छु, पार्न जित उसैको, मैले हजारौँ चोटि हार स्वीकार्ने छु, तर ऊ आफैमा, तर ऊ आफैमा हार्दैछु भन्ने आभास गरिरहेछ, म तकदिर जितेर निकै अगाडि पुग्ने कोसिस गर्दैछु, म तकदिर जितेर निकै अगाडि पुग्ने कोसिस गर्दैछु, तर ऊ तकदिरकै पछि लागेर बदमास गरिरहेछ, तर ऊ तकदिरकै पछि लागेर बदमास गरिरहेछ, छन् थुप्रै तरिका सफलता हासिल गर्न सकिन्छ भन्ने, छन् थुप्रै तरिका, छन् थुप्रै तरिका सफलता हासिल गर्न सकिन्छ भन्ने, तर ऊ अझै नै आफ्नै डरमाथि विश्वास गरिरहेछ, म जित्नै चाहन्न ऊ हराउने प्रयास गरिरहेछ, अचम्मै पर्छु म ऊ के का लागि साहस गरिरहेछ,
ऊ के का लागि साहस गरिरहेछ। यो मार्मिक गजल श्रवण गरे कार्यक्रमको लगभग अन्तिम समयमा छौँ।
सम्पर्क गर्न चाहनुहुने साथीहरूको लागि उहाँहरूले फेसबुकमा पनि भेट्न सक्नुहुन्छ, पुरुषोत्तम रसुवा, PURUSOTTAM स्पेस र RASUWA रसुवा छ।
कार्यक्रमको लागि अन्तिममा के भन्न चाहनुहुन्छ गजल सुधाको लागि?
म गजल सुधाको लागि यो वक्तव्य बोल्न चाहन्छु, यो विचार दिन चाहन्छु। गजल सुधा आज एक दुई दिन चल्ने कार्यक्रम मात्र नभएर सम्पूर्ण गजल प्रेमीहरूको ढुकढुकी होस् र यसको आयु अगण्य होस्, चाहिँ एकदम मापन गर्न नसकिने चाहिँ होस्, यो धेरै लामो समयसम्म बाँचिरहोस् र वास्तविक गजल लेख्न चाहनेहरू, मेरो भाषामा भन्नुपर्दा बाबु गजल भन्दा नि बुबा गजल लेख्न सकुन् यो गजल गजल सुधाबाट, म यति नै भन्न चाहन्छु।
अन्तिममा रेडियो मिरमिरेका लागि,
रेडियो मिरमिरे पनि सधैँ जीवित रहने एउटा रेडियो स्टेसन बनोस् र यो कार्यक्रम जस्तै, र म यहाँसम्म बोलाएर मेरा गजल यात्रालाई अझै हौसला चाहिँ दिने, हौसला थप गर्ने, ऊर्जा दिने यस्तो चाहिँ स्टेसन, यस्तो कार्यक्रम र यस्तो कार्यक्रम प्रस्तुता र सायद प्रस्तुतालाई सहयोग गर्ने सम्पूर्ण साथीहरू, उहाँहरू सबैको चाहिँ जिन्दगी सुखमय सरल होस् भन्न चाहन्छु र उहाँले गरिरहेको काममा सफलता प्राप्त होस् भन्न चाहन्छु।
हस्, कार्यक्रमको लागि आउनुभयो, धेरै धेरै धन्यवाद।
हजुरलाई पनि।
पुरुषोत्तम पौडेलसँगको कुराकानी जोड्यौँ मित्र, पुरुषोत्तम पौडेल रसुवासँगको कुराकानीसँगै आजको बसाइ कार्यक्रम गजल सुधाबाट छुट्टिने तर्खरमा छु। एक घन्टासम्म सुनेर साथ दिनुभयो, तपाईँ समस्त गजल मनप्रति आभार प्रकट गर्छु र आज बजेका गीत सङ्गीतका सर्जकप्रति पनि आभार प्रकट गर्छु र यो एक घन्टा बसको बसाइलाई प्रविधि संयोजनबाट तपाईँसँग जोडिने माध्यम बनाइदिनु भएकोमा मेरो आदरणीय दाजु मदन कार्कीप्रति पनि आभार प्रकट गर्दै कार्यक्रम गजल सुधाको यो अङ्कबाट सबै सबै सर्जकप्रति शुभरात्रि भन्दै म तपाईँकै गजलमन कमल सरगम अर्को हप्ता पुनः अर्को नयाँ श्रृङ्खलाको साथमा आउने वाचा गर्दै छुटिन्छु। हवस् त, जय साहित्य।